राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 51 दिन बाँकी।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाउन शुरू। नेपाली कांग्रेसले अबको 5 वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने सभापति गगन थापाको भनाई। इरानको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सर्वोच्च नेता खमेनीको सन्देश र आईसीसी विश्वकप लीग टूमा नेपालद्वारा यूएई विरूद्ध 6 रनको रोमाञ्चक जीत।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। 2570 बुद्ध जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको पूजा आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाउने गरिएको छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा एवं भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्। बुद्ध जयन्तीका अवसरमा आज आयोजित वृहद बौद्ध सभालाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनैतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशीलको सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द्व, असहिष्णुता, जलवायु संकट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पार्नुभयो। राष्ट्रपति पौडेलले शान्ति, सह अस्तित्व, मध्यम मार्ग र करूणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने सबैको विश्वास रहेको बताउनुभयो। लुम्बिनी विश्व शान्ति मंचले बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको माटो समृद्धिको बाटो अभियान घोषणा गरेको छ। अभियान अन्तर्गत भैरहवा लुम्बिनी क्षेत्रमा 2570 बिरूवा रोप्ने कार्यक्रम रहेको मंचका संस्थापक बासु गौतमले बताउनुभयो। अभियानको घोषणा सिद्धार्थनगर नगरपालिका 5 स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको छ। यसै गरी प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमे स्थानमा पूजा आराधना गरी मनाइएको छ। बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमे स्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। गर्मी बढ़ने भएकाले यो समुदायका मानिस भेसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जंगली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ। सरकारले दोस्रो चरण अन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने काम शुरू गरेको छ। पहिलो चरणमा थापाथली, सिनामंगल, गौरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम शुरू गरेको हो। बल्खु क्षेत्रका 486 टहरा र बम्सीघाट क्षेत्रका 200 संरचना खाली गराउन शुरू गरिएको छ। बर्खायाममा आउने बाढ़ी र डुबानबाट हुन सक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीवधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। काठमाडौँको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन्। काठमाडौँको बल्खु र बम्सीघाट क्षेत्रमा बसोबास गर्ने तर आफ्नो घर जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आय स्रोत भएको भन्दै दशरथ रंगशालामा पुगेर आफ्नो विवरण उनीहरूले टिपाउन थालेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोरले आज छुट्टा छुट्टै भेट गर्नुभएको छ। भेटमा अर्थमन्त्री डाक्टर वागले र विशेष दूत गोरबीच दुई देशबीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनाल र विशेष दूत गोरबीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी द्विपक्षीय लगानी र व्यापार प्रवर्धन गर्ने विषयमा पनि छलफल भएको छ। 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा तीनवटा महत्वपूर्ण कामको घोषणा गर्नुभयो। मन्त्री यादवले भिडियो सन्देश जारी गर्दै पहिलो घोषणा अन्तर्गत 5 वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने बताउनुभयो। दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेश स्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी कन्सुलरबाट हप्तामा एकपटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले उल्लेख गर्नुभयो। त्यस्तै तेस्रो घोषणामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि 6% ब्याजदरमा कर्जा उपलब्ध गराउने मन्त्री यादवले बताउनुभयो। श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले आगामी 5 वर्ष जिम्मेवार सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो। सभापति थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले जनादेश अनुसार अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। श्रमिक दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ र एकीकृत ट्रेड युनियन महासंघ नेपालले आज आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाई मजदूर संगठनले गर्नुपर्ने बताउनुभयो। यस्तै दिवसका अवसरमा नेकपा एमाले निकट अखिल नेपाल ट्रेड युनियन महासंघ जी फ्रन्टले काठमाडौँको भ्रिकुटी मण्डपमा र्यालीको आयोजना गरेको छ। नेपाल मेडिकल काउन्सिलले थप 19 जना चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। ती चिकित्सक नेपाली नागरिकता त्यागेर ब्रिटिश क्यानेडियन अमेरिकन न्यूजील्याण्ड जर्मन अस्ट्रेलियन र भारतीय नागरिकता लिएको दर्ता लिएकाले दर्ता खारेज गरिएको हो। यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका 17 जनाको लाइसेन्स खारेज गरेको थियो। पाल्पाको रिद्धिकोट जलेश्वरलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ। 15औं शताब्दीमा पाल्पा राज्यको राजधानी रहेको रिद्धिकोट जलेश्वर क्षेत्रमा स्थानीय सरकारले 6 करोड़ भन्दा बढ़ी बजेटमा पूर्वाधार विकासका काम अगाडि बढ़ाएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रिद्धिकोट 5 कुसुम खोलामा रहेको जलेश्वर क्षेत्र वरिपरि हरियाली वन शान्त वातावरण र धार्मिक आस्थाले भरिएको छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जान थालेको छ। रिद्धिकोट सरकारले जलेश्वर मन्दिर परिसरमा शिवलिंग अखण्ड धुनी र विभिन्न देवी देवताका मूर्तिहरू स्थापना गरिदिँदा पर्यटक र भक्तजन समेत पुग्ने गरेका छन्। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जलेश्वर धामलाई स्थानीय सरकारले संरक्षण र लगानी गरेको माया कार्कीले बताउनु आउनुभयो।
दिनमा पनि रातभरि पनि जागरण बस्ने चलन थियो। स्तरीय सरकार भएपछि राम्रो भयो, बजेटहरू परे, स्तर उन्नति भयो।
इतिहासलाई हेर्दा जलेश्वर क्षेत्र केवल धार्मिक स्थल मात्र नभई 15 शताब्दीमा पाल्पा राज्यको राजधानी रहेको स्थान हो। सेन वंशीय राजाहरूले यहाँबाट शासन सञ्चालन गरेका थिए। हाल यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने काम तीव्र रूपमा अघि बढ़ाइएको छ। मन्दिर परिसरमा विशाल शिव मूर्ति, 108 धारा, वनस्पति उद्यान तथा अन्य संरचना निर्माण भइरहेको बताउनुहुन्छ स्थानीय प्रमुख कुँवर।
हाम्रा गुरु योजनाहरू छन्, त्यसलाई हामीहरूले कार्यान्वयन तर्फ लगिँदैछ। यसमध्ये 108 बहुमुखी धारा निर्माण गरिँदैछ भने 108 शिवलिङ्ग स्थापना गरिँदैछ।
नियमित पूजा हुने जलेश्वर धाममा धर्मशाला बनाउने, आयुर्वेद र गुरूकुल शिक्षा सञ्चालन गर्ने, जलेश्वर क्षेत्रलाई राष्ट्रिय स्तरको धार्मिक गन्तव्य बनाउने लक्ष्य सहित पूर्वाधार विकासको काम भइरहेको छ। मन्दिर क्षेत्रमा भौतिक निर्माण तीव्र रूपमा भइरहेको बताउनुहुन्छ जलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेडी माधवाचार्य।
मन्दिर निर्माण 108 धाराको अवधारणा बनाइएको छ, सिडीहरू निर्माण भएको छ।
जलेश्वर धामलाई वैकुण्ठ धाम बनाउने योजना पालिकाको छ। संघीय, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेर सड़क पहुँच, भौतिक पूर्वाधार निर्माणका साथै पर्यटक लोभ्याउने गतिविधिलाई अघि बढ़ाइसकेको र हालसम्म 6 करोड़ बढ़ीको लगानी गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो।
आर्थिक वर्ष 81-82 र 82-83 6,13,00,000 रुपियाँ बतासे बजारदेखि यहाँसम्म आउँदाखेरि बाटोमा 4 करोड़ भन्दा बढी र यो भित्रको ब्युटिफिकेशनमा 2 करोड़ जति लगानी गरेर जलेश्वर क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको छ।
15 शताब्दीमा 2400 राज्यहरूमा पाल्पा सबैभन्दा शक्तिशाली मानिन्थ्यो। त्यसको राजधानी रहेको स्थान भए पनि प्रचार प्रसारमा कमी हुँदा ओझेलमा परेको जलेश्वर क्षेत्र धाम 65 रोपनी जग्गामा फैलिएको छ। धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिएको जलेश्वर क्षेत्र पर्यटक गन्तव्य बन्ने सम्भावना प्रचुर छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
दाङको घुराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोटुको एनजियोप्लास्ट सेवा शुरू भएको छ। मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ विशेषज्ञ र प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोलीले आज 2 बिरामीको एनजियोप्लास्ट गरेको हो। पहिलो पटक जिल्लामा यो सेवा शुरू भएसँगै हृदयघात भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने भएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा 7 पक्राउ परेका छन्। जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइदिने भनेर 45 3,14,00,000 रूपियाँ ठगेको अभियोगमा 13 सूरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रे पलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रहलाद खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर 11 1,02,00,000 रूपियाँ उठाएका थिए। सरकारले जेन्जी आन्दोलनका घाइतेको विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पछिल्लो पटक थप 22 नाम समावेश गर्दै जेन्जी आन्दोलनका घाइतेको सूचीकृत सम्पन्न गरेपछि घाइतेको विवरण सार्वजनिक गरेको हो। पछिल्लो पटक प्राप्त 250 मध्ये 22 मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेन्जी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाले बजार अनुगमनलाई बढ़ाउँदै खाद्य स्वच्छता र गुणस्तरमा कड़ाई गर्न थालेको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नगरका विभिन्न बजार क्षेत्रमा नियमित तथा आकस्मिक अनुगमन गर्न शुरू गरिएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको अगुवाईमा किराना पसल, होटल, खाद्य पसल तथा दुग्धजन्य पदार्थ बिक्री हुने स्थानहरूको स्थलगत निरीक्षण भइरहेको छ। अनुगमनका क्रममा म्याद नागेका खाद्य वस्तु, लेबल नखुलेका सामग्री, अस्वच्छ भण्डारण तथा मूल्य सूची नराख्ने जस्ता कमजोरीहरूलाई विशेष निगरानी राखिएको छ। उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रवीण कुमार राणा:
दुग्ध डेरीहरूमा कतै चाहिँ फ्रिजहरू त्यति सफा नभएको, विभिन्न किटाणुहरू किराहरू नै बेजारमा देखिएको यस्ता समस्याहरू थियो भने अन्य प्रोडक्टहरू जस्तो चिसो पेय पदार्थहरू अन्य किराना पसलहरू सँगै जोडेर राखेको देखियो। त्यस्तो कुरालाई आगामी दिनहरूमा नगर्नका लागि हामीले निर्देशन जारी गरेका छौँ।
स्थानीय उपभोक्ताहरूले बजार अनुगमनलाई सकारात्मक रूपमा लिँदै यसले बजारमा देखिँदै आएको व्यथिति हटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले नियमित र कडाईका साथ हुने यस्ता अनुगमनले म्याद नागेका तथा गुणस्तरहीन खाद्य सामग्रीको बिक्रीमा नियन्त्रण आउने, व्यवसायीहरू जिम्मेवार बन्ने र अन्ततः उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय सामग्री सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरेका छन्।
अनुगमन गर्नु राम्रो हो, अहिले राज्यले जुन कदमहरू चालिरहेको छ राम्रो छ, यो नियमित रूपमा गरिराख्नु भयो भने अझै राम्रो होला।
अनुगमनका क्रममा व्यवसायीहरूले प्रचलित नियम तथा मापदण्डको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सामग्री उपलब्ध गराउने तर्फ आफूहरू थप सचेत हुने बताएका छन्। साथै पसलको सरसफाई, मूल्य सूचीको स्पष्ट प्रदर्शन, म्यादभित्रका वस्तु मात्र बिक्री गर्ने र सेवा प्रवाहलाई व्यवस्थित बनाउने तर्फ सुधार गर्ने उनीहरूको भनाइ छ। कौशल मार्टका सञ्चालक अरविन्द कौशल: अनुगमनका क्रममा कैफियत भेटिएपछि सम्बन्धित व्यवसायीलाई तत्काल सुधारका लागि निर्देशन दिइएको छ। गम्भीर लापरवाही देखिएका केही पसललाई उत्पादन बन्द गर्न लगाई 7 दिनभित्र सुधार गर्न समय सीमा समेत तोकिएको छ भने केही स्थानमा चेतावनी समेत जारी गरिएको छ। आवश्यकता अनुसार जरिवाना तथा कानूनी कार्यवाहीको प्रक्रिया पनि अगाडि बढाइने सरकारवालाहरू बताउँछन्। बजार अनुगमनको यो पहलले उपभोक्ता अधिकार संरक्षणसँगै व्यावसायिक अनुशासन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेपयास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सन्देश दिनुभएको छ। राज्य टेलिभिजन मार्फत सार्वजनिक गरिएको वक्तव्यमा सर्वोच्च नेता आयतुल्ला मोस्तावा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोड़िएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पर्सियन खाड़ी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई इतिहासको नयाँ अध्यायका रूपमा व्याख्या गर्नुभयो। आफ्नो बुबाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हालेका खमेनी हालसम्म सार्वजनिक रूपमा देखा पर्नु भएको छैन। यसैबीच अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना कूटनीतिज्ञहरूलाई समुद्री स्वतन्त्रता कायम गर्ने पहलमा सहयोग जुटाउन निर्देशन दिएको छ। भारतका विभिन्न क्षेत्रमा मे महिनाभरि उष्ण लहर तीव्र हुने चेतावनी दिइएको छ। मौसमविदहरूका अनुसार यस वर्षको गर्मी सामान्यभन्दा बढ़ी हुने सम्भावना रहेको छ, जसले विशेष गरी पश्चिमी र तटीय क्षेत्रहरूमा जनजीवन प्रभावित पार्ने संकेत देखिएको छ। भारतीय मौसम विभागले सार्वजनिक गरेको पूर्व अनुमान अनुसार गुजरात र महाराष्ट्र जस्ता पश्चिमी राज्यहरू तथा पूर्वी तटीय क्षेत्रमा आगामी हप्ताहरूमा 4-5 दिनसम्म लगातार उष्ण लहरको अवस्था रहनेछ। दक्षिण एसियाली क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण गर्मीको प्रभाव अझ गम्भीर बन्दै गएको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। यसैबीच भारतीय मौसम विभागले मे महिनामा सामान्य भन्दा बढ़ी वर्षा हुने पनि पूर्व अनुमान गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले प्रमुख खाद्य बाली लगाउनु अगाडि नै किसानलाई त्यसको न्यूनतम समर्थन मूल्यबारे जानकारी दिने गरी न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिकाले बर्खे र चैते दुवै सिजनको धान, मकै, गहुँ र कोदो लगायतका प्रमुख खाद्य बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था गरेको छ। सरकारले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्यले कार्यतालिका सहितको निर्देशिका ल्याएको तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बताउनुभयो। नयाँ निर्देशिकाले किसानलाई बाली छनौट गर्न सहयोग पुग्नुका साथै उत्पादनको बजार मूल्य सुनिश्चित गर्ने हुनाले कृषि क्षेत्रमा लगानी र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको मन्त्री चौधरीले बताउनुभयो। कृषि विकास कार्यालय तनहुँले चैते धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत किसानलाई 85% अनुदान प्रदान गरेको छ। किसानले चैते धान लगाउन छाडेपछि यसको संरक्षण र प्रवर्धनका लागि व्यावसायिक चैते धान खेती गर्ने किसान अनुदानका लागि धानको बिउ र सिंचाईको व्यवस्था नभएको स्थानमा कुलो खन्न समेत अनुदान दिइएको कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताउनुभयो। तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा यस वर्ष 3,800 रोपनी क्षेत्रफलमा व्यावसायिक चैते धान खेती गरिएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला 3,400 रुपियाँले बढेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला 135 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै शुक्रबार नेपाली बजारमा सुन प्रतितोला 2,96,100 रुपियाँ र चाँदी प्रतितोला 4,945 रुपियाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंश 4,650 अमेरिकी डलर र चाँदी प्रति औंश 76 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
आईसीसी विश्वकप लीग टूमा नेपालले युए विरूद्ध 6 रनको रोमाञ्चक जित हात पारेको छ। वर्षा बाधक बनेको खेलमा नेपालले डीएलएस विधिमा दिएको 255 रनको बलियो लक्ष्य युएले पछ्याउन सकेन। 38 ओभरको समाप्तिमा युएले 7 विकेट गुमाउँदै मात्र 248 रन बनाउन सक्यो। नेपालले दिएको 290 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको युएले 4.1 ओभरमा 1 विकेट गुमाउँदै 36 रन जोड्दा वर्षा बाधक बनेको थियो। त्यसपछि लगभग 45 मिनट खेल सुचारू हुन सकेन, जसका कारण खेललाई 38 ओभरमा झारिएको थियो। अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले युएलाई रोक्न सफल भए। अन्तिम ओभरमा युएलाई 14 रन आवश्यक थियो। पहिलो बलमा खुजैमा तनवीरले चौका प्रहार गरे, दोस्रो बलमा यादवले तनवीरलाई आउट पारे भने तेस्रो बलमा जुनेद सिद्दिकी रन आउट हुन पुगे। चौथो बलमा अक्षयदीप नाथले चौका प्रहार गर्दै युएलाई खेलमा फर्काए। युएलाई दुई बलमा 7 रन आवश्यक थियो। नन्दनले पाँचौं र छैठौं बलमा युएलाई रन बनाउन दिएनन् र खेल नेपालको पोल्टामा पारे। युएले 38 ओभरमा 8 विकेट गुमाएर 148 रन मात्रै बनाए। मोहम्मद सहादतले 65, खुजैमा तिरोले 49, आर्यन शर्माले 33 तथा अक्षयदीप नाथले अभिजित 36 रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने 3 तथा सोमपाल कामी र नन्दन यादवले 2-2 विकेट लिए। त्यसअघि किर्तिपुर स्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले 50 ओभरमा 7 विकेट गुमाएर 299 रन बनायो। उपकप्तान दिपेन सिंहरीले शतकीय पारी खेले, 94 बल खेलेका उनी 100 रनमा रन आउट हुन पुगे। त्यस्तै विनोद भण्डारीले 56, रोहित पौडेलले 39 तथा गुलशन झाले 44 रन जोडे। बलिङतर्फ युएका अजय कुमार र जुनेद सिद्दीले 2-2 तथा खुजैमा तन्वीर हैदर अलीले 1-1 विकेट लिए। यसअघिको खेलमा नेपालले युएलाई 37 रनले हराएको थियो। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग टूमा 100 विकेट लिने पहिलो बलर पनि बनेका छन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यम वर्षाको सम्भावना र हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। काठमाडौँको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 14.6 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। पोखराको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 15.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 14.2 डिग्री सेल्सियस, वर्षा 28.7 मिलिमिटर। र दिपायलको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 17.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्पत्ति शुद्धिकरण निवारण दोस्रो संशोधन अध्यादेश जारी। बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाउन शुरू। नेपाली कांग्रेसले अबको 5 वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने सभापति गगन थापाको भनाई। इरानको आणविक तथा क्षेपियास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सर्वोच्च नेता खमेनीको सन्देश र आईसीसी विश्वकप लीग टूमा नेपालद्वारा यूएई विरूद्ध 6 रनको रोमाञ्चक जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।